यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभा बैठकबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 पारित। प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ 84,40,000 मतपत्र छपाई सम्पन्न। दन्तमञ्जन र सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसाको मात्रा पाइएको भन्दै नेपाल चिकित्सक संघद्वारा चिन्ता व्यक्त। र पाकिस्तानको इस्लामाबाद स्थित एक मस्जिदमा बम विस्फोट, कम्तीमा 31 जनाको मृत्यु।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ
फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 पारित भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले राख्नु भएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। प्रस्ताव माथिको छलफलमा सांसदहरू डाक्टर बेदुराम भूषाल, सुमित्रा विसी र रूकमिणी कोइरालाले भाग लिनुभएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धान लगायत विभिन्न आयामलाई सम्बोधन गर्न ऐनको आवश्यकता भएको स्पष्ट गर्नुभयो। बैठकमा प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन 2082 छलफल भएको छ। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीन रूपमा पारिस्थितिक प्रणालीलाई जोगाइराख्न सफल भएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले पूर्वाधार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र देशको रक्षा गर्ने विषयमा सबै सचेत बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले सड़क पूर्वाधार, विमानस्थल, सिंचाई आयोजनाका राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ हुँदा आम नागरिकमा नैराश्यता बढ़ेको भन्दै समयमा नै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो। निर्वाचन नजिकिएको अवस्थामा प्रचारमा देखिएको होडबाजी व्यवस्थाको विरूद्धमा रहेको र व्यक्ति हाबी गराउने काम भइरहेको भन्दै सांसदहरूले समयमा नै सचेत बन्न सबैलाई आग्रह गर्नुभयो। बैठकमा माया प्रसाद शर्मा, आनन्द प्रसाद ढुङ्गाना, रूकमिणी कोइराला, गंगा कुमारी बेलवासी, जयन्ती देवी राईले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही माघ 26 गते सोमबार दिउँसो 1:15 बस्नेछ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ हालसम्म 70 निर्वाचन क्षेत्रका लागि 84,40,000 मतपत्र छपाई सम्पन्न भएको जनाएको छ। आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले 32 जिल्लाको लागि मतपत्र ढुवानी तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। प्रवक्ता भट्टराईले हालसम्म प्राप्त सूचनाहरूमध्ये त्यसको प्रकृति अनुसार थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि 181 सूचना साइबर ब्यूरोमा पठाइएको, 7 दूरसंचार प्राधिकरणमा पठाइएको, 40 प्रेस काउन्सिलमा पठाइएको, 47 केन्द्रीय आचार संहिता अनुगमन समितिमा र 1 विज्ञापन बोर्डमा पठाइएको जानकारी दिनुभयो। आचार संहिता उल्लंघन सम्बन्धी विषयमा हालसम्म 34 स्पष्टीकरण सोधिएको जानकारी दिँदै प्रवक्ता भट्टराईले 24 जवाफ प्राप्त भएको बताउनुभयो। प्रवक्ता भट्टराईले 77 जिल्ला सदरमुकाममा नमूना मतपत्र पुगिसकेको जानकारी दिँदै मतदाताबाट हुन सक्ने बदर मत रोक्नका लागि ती मतपत्र ओडा हुँदै मतदाताको घर घरमा पुर्याउने जानकारी दिनुभयो। फागुन 21 हिमाली जिल्लाहरूमा निर्वाचन हुन सक्छ कि सक्दैन भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता भट्टराईले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर छलफल भइरहेको र मौसम विज्ञान विभागका अनुसार हालसम्मको अवस्था हेर्दा मौसममा कुनै खराबी नदेखिएकाले हालको अवस्था अनुसार हिमाली जिल्लामा पनि निर्वाचन गर्न सकिने उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ उपत्यकामा पनि चुनावी चहल पहल बढेको छ। निर्वाचन क्षेत्रहरूमा उम्मेद्वारहरू आआफ्ना योजना लिएर मतदाता समक्ष जान थालेका छन्। समय अगावै हुन लागेको यस पटकको निर्वाचनबाट कस्तो नेतृत्व चाहन्छन् त मतदाताहरू? काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 मतदाताहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो रिपोर्ट।
2084 हुनुपर्ने निर्वाचन म र म जस्तै थुप्रै युवाहरूको मागका कारण 82 हुन लागेको छ। यो अवस्था चाहिँ किन आयो भन्दा मुलुकमा परिवर्तन एकदमै जरुरी छ, त्यसका लागि भ्रष्टाचार अन्त्य गर्ने, युवाहरूका भावनाहरू बुझिदिने र देशमै रोजगारीहरू सिर्जना गर्ने, सुशासन कायम गर्ने खालको नेतृत्व हामीले चाहेका छौँ। पहिलो पटक यस निर्वाचनमा मतदान गर्दैछु मेरो भोट परिवर्तनको लागि।
उहाँ हुनुहुन्थ्यो काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 युवा मतदाता विनिता शर्मा। आफू र आफू जस्ता युवाहरूको परिवर्तनको चाहना र माग अनुसार हुन लागेको निर्वाचनबाट आउने नेतृत्वले युवाका मनोभावना बुझ्ने र मुलुकमा सुशासन कायम गरी रोजगारी सृजना गर्न सक्नुपर्ने बताउँदै, यति बेला शहरदेखि गाउँका टोलटोलमा सामान्य चिया पसलदेखि रेस्टुरेन्टसम्म सबैतिर निर्वाचनकै चर्चा चलिरहेको सुनिन्छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 9 र 32, कागेश्वरी मनोहरा नगरपालिकाका 4, 5, 6, 7, 8 र 9, त्यसै गरी शंखरापुर नगरपालिकाका 1-9 नम्बर वडा समेटिएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 काठमाडौँका 10 निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढी जनसंख्या रहेको छ। यस क्षेत्रमा यसपटकको निर्वाचनका लागि 88,708 जना मतदाता कायम भएका छन्। ती मध्ये महिला मतदाता 45,315 र पुरूष 43,393 जना रहेका छन्। तीनै मतदाता मध्येका एक युवा मतदाता दीपक घिमिरे यो निर्वाचनबाट आउने नेतृत्वले आफ्ना क्षेत्रका लागि आवश्यक नीति तथा कानून निर्माणका विषयमा संसदमा कुरा उठाउन सक्ने र जनताप्रति उत्तरदायी हुनुका साथै झुटा आश्वासन दिने नभई कार्यान्वयन गर्ने खालको हुनुपर्ने बताउनुहुन्छ।
यो कुन इलेक्सन हो भन्ने कुरा सबैभन्दा पहिला हामीले बुझ्न जरुरी छ। यो वडा अध्यक्षको अथवा मेयरको निर्वाचन नभइकन यो सेन्ट्रल पार्लियामेन्टको मेम्बरको निर्वाचन, मैले मतदान गर्ने उम्मेद्वार नीति निर्माण गर्ने तहमा, कानून बनाउने तहमा गएर इफेक्टिभ इफोर्ट दिन सक्ने, जनताप्रति इमान्दार हुने, जनताप्रति उत्तरदायी हुने खालको हुनुपर्छ। अबको नेतृत्व ओड र प्रमिसमा नभइकन एक्सन र पर्फर्मेन्समा हुनुपर्छ जस्तो मलाई लाग्दछ।
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 40 मतदान स्थलमा 100 मतदान केन्द्र तोकिएको छ। यहाँबाट नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी लगायत 16 राजनैतिक दल र 12 जना स्वतन्त्र उम्मेद्वार गरी कुल 28 उम्मेद्वार चुनावी मैदानमा छन्। ती मध्ये पुरूष उम्मेद्वार 22 र महिला उम्मेद्वारको संख्या 6 जना रहेको छ। प्रतिस्पर्धाबाट आउने उम्मेद्वारले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने, विकासमा जोड़ दिने, युवाका भावना समेट्ने र कुरामा भन्दा काममा विश्वास गर्ने व्यक्ति हुनुपर्ने बताउनुहुन्छ क्षेत्र नम्बर 2 मतदाता द्वय तीनकुने निवासी गणेश पराजुली र पवन दाहाल।
यहाँको मतदाताको अपेक्षा विकास, शान्ति, सुरक्षा, जनजीहरूको माग छ। उनीहरूले अब विकास, भ्रष्टाचार मुक्त नेपाल चाहेका छन्, त्यही गर्नु पर्यो।
नयाँ नेतृत्वले युवाहरूलाई समेटेर लान पर्यो। युवाहरूको चाहना के हो त्यही बमोजिम चाहिँ बनाउनु पर्यो। पुरानाहरूले धेरै आश्वासनहरू दिए, नयाँले पनि आश्वासन दिने नै काममा उतार्न पर्यो भन्ने चाहिँ हाम्रो सोच छ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 विगतका निर्वाचन हेर्दा 2048 साल यता नेपाली कंग्रेसबाट दमननाथ ढुङ्गाना र दीपक प्रसाद कुइकेल, नेकपा एमालेबाट विद्यादेवी भण्डारी र माधव कुमार नेपाल, तत्कालीन नेकपा माओवादी केन्द्रबाट झक्कु प्रसाद सुवेदी र पछिल्लो पटक 2079 सालमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोभिता गौतम निर्वाचित हुनुभएको थियो। यसपटक भने मुलुकमा जेएनजी विद्रोह र त्यसपछि उत्पन्न परिस्थितिका कारण 2084 हुनुपर्ने निर्वाचन अहिले नै हुन लाग्यो। लागेको हो। निर्वाचनबाट आउने नेतृत्वले देशमा सुशासन कायम, भ्रष्टाचार अन्त्य, रोजगारी सृजना लगायतका युवाका माग सम्बोधन गर्न जरूरी देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा पश्चिम नवलपरासीका मतदाताहरूले विकास, सुशासन र समृद्धिका लागि काम गर्न सक्ने उम्मेद्वारलाई चुन्नुपर्नेमा जोड़ दिएका छन्। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो। निर्वाचनले जनताको दैनिकीसँग प्रत्यक्ष जोड़िएका समस्या र समाधानको बाटो खोज्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ। तर प्रत्येक निर्वाचनमा जस्तै यस पटक पनि स्थानीय मतदाताका चासो र अपेक्षा उस्तै छन्। विकास, सुशासन र जवाबदेहिता, यिनै कुरालाई इमान्दारिताका साथ बोक्ने नेतृत्व आजको आवश्यकता रहेको बताउनुहुन्छ नवलपरासी रामग्रामका युवा समाजसेवी अविनाश रेग्मी।
देशमा विद्यमान जुन परिस्थिति छ, व्यभिचारका परिस्थिति छ, भ्रष्टाचारका परिस्थिति छ, दण्डहीनताको अवस्था छ, यो सब चिजबाट जनताले वास्तवमा सुशासन चाहेको चाहिँ अवस्था छ, जनताले अकाउन्टेबिलिटी चाहेको छ। यहाँ त कस्तो छ भन्दाखेरि एजेन्डा पनि के हो, चिन्तन पनि के हो, दर्शन पनि के हो, कुनै पनि चिज नभएर मान्छेले आफ्नै लहरीमा प्रचार गरिरहेको अवस्था छ।
स्थानीय तहमा मुख्य रूपमा बेरोजगारी, अपर्याप्त पूर्वाधार, खानेपानी र सिंचाइ समस्या, स्वास्थ्य र शिक्षाको गुणस्तर तथा युवा पलायन जस्ता मुद्दा प्रमुख रूपमा देखिन्छन्। ग्रामीण क्षेत्रमा सड़क, कृषि उत्पादनको बजार व्यवस्थापन र आधारभूत सेवाको अभाव अझै पनि गम्भीर समस्या हुन्। अबको निर्वाचनबाट चुनिने नेतृत्वले कृषिलाई प्राथमिकतामा दिएर बजारको ग्यारेन्टी गरिनुपर्ने भनाइ छ केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लक्खु यादवको।
जबसम्म कृषिलाई हामीले आत्मनिर्भर गर्न सक्दैनौ, तबसम्म यो रोजगारको लागि युवादेखि लिएर जस्तो सुकै कन्डिसनका मान्छेहरू पनि आफ्नो स्थायित्वता र आफ्नो देशमा उसले हाई व्यापार गर्न पाउँदैन। उत्पादनलाई बजारीकरण गर्ने र उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भर बन्ने किसिमको नेतृत्व हामीलाई आवश्यकता छ।
शहरी क्षेत्रमा अव्यवस्थित बस्ती, फोहोर व्यवस्थापन र बढ्दो महँगीले जनजीवन प्रभावित बनाएको छ। यी समस्या बीच मतदाताको अपेक्षा भने स्पष्ट छ। उनीहरू अब भाषण र आश्वासन भन्दा व्यवहारिक योजना, इमान्दार नेतृत्व र पारदर्शी कार्यशैली चाहन्छन्। जनप्रतिनिधि जनतासँग नजिक भएर सुन्ने, समस्या बुझ्ने र समयमै समाधान गर्ने क्षमता राख्नुपर्ने मतदाताको धारणा छ। बर्दघाटका स्थानीय मोहन सापकोटा।
पटक पटक हामीले चाहिँ भ्रममा परिरहेको, दुःखमा परिरहेको आवाज चाहिँ हामीले गरिरहेका छौँ। यो पटक चाहिँ गफको मात्रै होइन, साक्षीकै काम गर्न सक्ने, विकास समृद्धिका कुरा गर्न सक्ने, संविधानको चाहिँ अक्षरांश पालना गर्न र परिवर्तन गराउन पनि, लेख्न पनि सक्ने त्यसको नेतृत्व यताका युवाहरूले खोजिरहेका छन्।
निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई स्थानीय विकासको दिशा निर्देश तय गर्ने अवसर पनि हो। त्यसैले उम्मेद्वारले जनताको वास्तविक समस्या पहिचान गरी दीर्घकालीन समाधानका लागि स्पष्ट प्रतिबद्धता जनाउन आवश्यक छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री अनिल कुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 नीतिगत स्पष्टता कायम गर्दा शक्ति सन्तुलन र निगरानी प्रणाली सुदृढ हुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा मन्त्री सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको प्रवर्धन गर्न सिफारिश समितिलाई निर्णय लिने अधिकार समेत दिने गरी नीतिगत स्पष्टताको आवश्यकता औल्याउनुभयो। बैठकमा सांसदहरूले नेपालको बहुसांस्कृतिक एकतामा असर नपर्ने गरी गल्ती गर्ने व्यक्तिलाई मात्र सामान्य सजाय दिने र सम्बन्धित व्यक्तिको समुदायलाई दोषी नदेखाउने गरी व्यवस्था मिलाउनु पर्नेमा जोड़ दिनुभयो। आजको छलफलपछि विधेयकमाथिको दफावार छलफल सकिएको समितिका सभापति तुलसा कुमारी दाहालले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनु भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको 18 वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालू आर्थिक वर्षमा विनियोजित 10 अर्ब रूपियाँ खर्च भइसकेको जानकारी दिनुभयो। उहाँले बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक 24 अर्ब रूपियाँ बराबरको दायित्व सृजना भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले पत्रकारले देश र जनताका पक्षमा उभिएर निर्भीकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर हुनुपर्ने बताउनु भएको छ। आज भक्तपुरमा रफत संचार क्लबको 16 वार्षिक उत्सव कार्यक्रममा उहाँले पत्रकारले राजनैतिक आस्था राखे पनि निष्पक्ष समाचार लेख्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष बिजुक्छेले पत्रकारहरूले नै रूसी क्रान्ति दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थितिको प्रकाश पारेर संसारलाई जानकारी गराएको उल्लेख गर्नुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढ़ाउनु पर्ने बताउनु भएको छ। आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक समृद्धिका लागि विद्युतमा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरूरी रहेको बताउनुभयो। नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन सहित मुख तथा दन्त सरसफाईका सामग्री र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा लीडको मात्रा पाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सेफेडले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले गम्भीर तथ्य देखाएको भन्दै संघले बाल बालिका सहित आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कड़ा नियमन गर्न नेपाल सरकारसँग माग गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै संघले देशका विभिन्न शहरका पसलबाट संकलन गरिएका नमूनाको परीक्षण गर्दा 31% नमूनामा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत मापदण्ड भन्दा बढ़ी सिसा भेटिएको तथ्य सार्वजनिक हुनु गम्भीर विषय भएको जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले हिजो बैतडीको पुरचौड़ीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायता स्वरूप जनही 1,00,000 उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएकाको सो अवधिभरको औषधोपचार खर्च सरकारले बेहोर्ने र थप उपचार गर्नुपर्ने भए काठमाडौँसम्म लैजानुपर्ने भएमा हेलिकप्टरको व्यवस्थापन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। बैतडीको पुरचौड़ी नगरपालिका साथ भवनेबाट बझाङतर्फ गइरहेको विवाहका लागि जन्ती सवार बस पुरचौड़ी सड़क खण्डको बडगाउँ भन्ने मोड़मा हिजो दुर्घटना हुँदा 13 जनाको मृत्यु भएको छ। घाइते 35 जना मध्ये डडेलधुरा अस्पतालमा 23, धनगढ़ीको निसर्ग अस्पतालमा 7 र बझाङमा 5 जनाको उपचार भइरहेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा क्यान्सर लगायत रोगको पहिचान गर्न हिस्टोप्याथोलोजी सेवा शुरू गरिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर निराजन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। सेवा शुरू भएपछि समयमै रोग पहिचान गरी तत्काल उपचार गर्ने अवस्था बनिरहेको र क्यान्सर लगायत विभिन्न रोगको पहिचानका लागि नमूना बाहिर पठाउनु पर्ने र रिपोर्टका लागि लामो समय पर्खनुपर्ने समस्या हटेको डाक्टर सुवेदीले बताउनुभयो। यसै गरी केही दिनमै बोन म्यारो अर्थात हड्डीभित्रको मासु निकालेर जाँच गर्ने सेवा पनि शुरू गर्ने तयारी अगाडि बढ़ाइएको अस्पतालले जनाएको छ। भारतको मेघालय स्थित एउटा कोइला खानीमा भएको विस्फोटमा परेर खोटाङको बराहा पोखरी गाउँपालिका निवासी एकै घरका 2 जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालय स्थित उम्साङ घाटमा सञ्चालित कोइला खानीमा बिहिबार भएको विस्फोटमा परेर बराहा पोखरी गाउँपालिका 1 बराहा पोखरी स्थित सालघारी भन्ज्याङ निवासी 27 वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र 24 वर्षीय सुरेन्द्र खपाङ्गी मगरको मृत्यु भएको हो। रोजगारीका लागि अस्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै 17,50,000 ठगी गरेको अभियोगमा प्रहरीले 2 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। शुक्रबारको प्रार्थनाका लागि भेला भएका सिया मुसलमानहरूको मस्जिदभित्र गएर आत्मघातीले बम विस्फोट गराएका थिए। घटनामा अन्य 160 भन्दा बढ़ी मानिस घाइते भएका छन्। युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रूसले चार वर्षभन्दा बढ़ी समयपछि उच्चस्तरीय सैन्य सम्वाद पुनस्थापना गर्न सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः कार्यभारमा फर्किएपछि दुई देशबीच देखिएको सम्बन्ध सुधारको यो अर्को संकेत मानिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तराईका विभिन्न जिल्लाहरूमा आन्तरिक तथा बाह्य पर्यटकलाई उच्च स्तरीय पर्यटन सेवा उपलब्ध गराउने उद्देश्यले पाँच तारे स्तरका होटल खोल्ने क्रम क्रमशः वृद्धि हुँदै गएको छ। हालै बुटवलमा पाँच तारे होटल सञ्चालनमा आएसँगै यति बेला महोत्तरीको जलेश्वर स्थित प्रकौलीमा 1 अर्ब 20 करोड़को लागतमा अत्याधुनिक पाँच तारे होटल साङ्ग्रीला प्रिमियम रिसोर्ट एण्ड क्यासिनो निर्माण हुने भएको छ। मध्य प्रदेशको पर्यटन क्षेत्रको प्रवर्धन तथा विकास गर्ने उद्देश्यले सत्या समूहको लगानीमा निर्माण हुन लागेको 75 अन्तर्राष्ट्रिय मापदण्डका लग्जरी कोठा, विदेशी पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, अत्याधुनिक ब्याङ्केट हल तथा प्रिमियम क्लब होटलसँगै निर्माण हुनेछ। सो होटल निर्माण पश्चात स्थानीय 200 भन्दा बढी युवाले प्रत्यक्ष रूपमा रोजगारी पाउने समूहका प्रबन्ध निर्देशक धर्मा मण्डलले जानकारी दिनुभयो। उद्योग व्यवसाय क्षेत्रमा युवालाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारीको अवसर पैल्याउने लक्ष्यका साथ उद्योग संगठन मोरङले बिजनेस एट स्कूल कार्यक्रमको दोस्रो श्रृंखला सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न संस्थाहरूले इन्टरनेट अफ थिङ्स, इण्डस्ट्रीज अटोमेसन, सीसीटीभी क्यामेरा सेटअप, मोबाइल मर्मत, ल्यापटप मर्मत सम्बन्धी विषयमा कक्षा 9 देखि 12 का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई टेस्ट अफ ट्रेनिङ कार्यक्रम सञ्चालन गरिएको थियो। त्यस अवसरमा विद्यार्थीका लागि भर्चुअल उद्योग भ्रमण, बिजनेस आइडिया प्रस्तुति तथा सफल व्यक्तित्वहरूका अनुभवहरू साटासाट गरिएको उद्योग संगठन मोरङले जनाएको छ। उदयपुरको त्रियुगा नगरपालिका त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव प्रारम्भ भएको छ। जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्य सहित उदयपुर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो। आगामी फागुन 8 गतेसम्म आयोजना हुने महोत्सवमा उदयपुर जिल्ला सहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनहरू प्रदर्शनका लागि राखिएका छन्। हेटौडा स्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको पुष महिनासम्ममा 3 अर्ब 27 करोड़ 92 लाख राजस्व संकलन गरेको छ। कार्यालयले गत महिना मात्रै 80 करोड़ 8 लाख 900 हजार राजस्व संकलन गरेको जनाएको छ। यो संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 8 करोड़ 86 लाख रुपियाँले बढ़ी हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लीगमा श्री भगवती क्लब टोखा विरूद्ध सहज जित निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मछिन्द्रले 2-0 गोल अन्तरले हराएको हो। लीगमा भगवतीको यो चौथो हार हो, मछिन्द्रको भने 5 जित हो। जितसँगै शीर्ष स्थानमा रहेको मछिन्द्रले 6 खेल खेल्दै 16 अङ्क पुर्याएको छ। समान खेलबाट भगवतीको 4 अङ्क छ। मछिन्द्र शुरूदेखि नै आक्रमक खेल्दा भगवतीले भने डिफेन्सिङ देखिएको थियो, तर दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 51 मिनटमा फेबको पासमा जोनाथको प्रहारले लक्ष्य छुन सकेन। त्यसको 2 मिनटपछि जोनाथको फ्री किकमा प्रदीप बुढाथोकीले गोल गर्दै मछिन्द्रलाई शुरूआती अग्रता दिलाए। 57 मिनटमा दिवाकर चौधरीको पासमा फ्रेकले गोल गर्दै मछिन्द्रलाई जित दिलाए। सहरा क्लब पोखराको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आहारा पोखरा गोल्ड कपको 25 वर्ष रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ। नेपाल फोटो पत्रकार संघ एनपीजीएफ काशीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुल स्थित फाल्चामा गरिएको छ। प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ साफका महासचिव पुरुषोत्तम कटले उद्घाटन गर्नुभयो। तस्विर प्रदर्शनीले आहारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको महासचिव कटेलले बताउनुभयो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागमा आंशिक बदली लाग्नेछ भने बाँकी भूभागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.3 डिग्री सेल्सियस, न्यूनतम 5.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.7 डिग्री सेल्सियस न्यूनतम 10 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 25 डिग्री सेल्सियस न्यूनतम 4.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 26.7 डिग्री सेल्सियस न्यूनतम 4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा बैठकबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 पारित। प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ 84,40,000 मतपत्र छपाई सम्पन्न। दन्तमञ्जन र सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसाको मात्रा पाइएको भन्दै नेपाल चिकित्सक संघद्वारा चिन्ता व्यक्त। र पाकिस्तानको इस्लामाबाद स्थित एक मस्जिदमा बम विस्फोट, कम्तीमा 31 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।